امام کی حیات طیبہ کے متعلق اب جو واقعات بیان کرنے ہیں، اس کو بیان کرنے سے پہلے یہ بتانا ضروری ہے کہ عباسی حکومت کے ساتھ امام کی محاذارائی یا مقابلے کی تاریخ میں جو مثالیں ملتی ہیں، ان میں ایک قسم کی سلبی محاذارائی یا مقابلہ بھی شامل ہے، جو اس مزاج کی نہیں کہ جس کے ذریعے حکومت کا تختہ الٹ دیا جائے، بلکہ اس میں حکومت کے ناجائز ہونے پہ زور دیا گیا ہے، اور اس بات کی کوشش کی گئی کہ حکومت حکمرانوں پر لوگوں کا اعتماد نہ رہے۔ سلبی محاذارائی میں اہم نقطہ عدم تعاون ہے، یعنی حکومت کی کوئی مدد نہ کرنا، جو خود حکومت کے ناجائز ہونے کی نشاندہی کرتا ہے۔ کسی حکومت کے بارے میں عوام الناس کے درمیان اس نظریے کا رائج ہو جانا حکومت کے لیے انتہائی بڑا خطرہ شمار کیا جاتا ہے، کیونکہ جب عوام الناس کسی حکومت کے ناجائز ہونے کا عقیدہ رکھتے ہوں تو کسی بھی وقت حکومت کے خاتمے کے لیے تحریک اٹھ سکتی ہے۔ عدم تعاون کا ایک نمونہ اس روایت میں ملتا ہے کہ صفوان ابن مہران جمال امام کے شیعوں میں سے تھے، اور ایک روز امام کی خدمت میں حاضر ہوئے تو امام نے ان سے فرمایا کہ اے صفوان، تمہارے سارے کام اچھے ہیں سوائے ایک کام کے۔ انہوں نے پوچھا کہ فرزند رسول، وہ کون سا کام ہے؟ امام نے فرمایا، تم اپنے اونٹ ہارون کو کرائے پر دیتے ہو۔ صفوان نے کہا کہ میں اونٹ تفریح، شکار وغیرہ کے لیے نہیں دیتا، صرف حج کے سفر کے لیے دیتا ہوں، اور اس کام میں خود براہ راست سامنے نہیں آتا، دوسروں کو اپنا اجیر بناتا ہوں۔ امام نے فرمایا، کیا تم یہ پسند کرتے ہو کہ وہ تمہارا کرایہ ادا کرنے تک زندہ رہے؟ صفوان نے کہا، جی ہاں۔ امام نے فرمایا، ظالم کی زندگی پر راضی رہنا بھی گناہ ہے، جو کوئی ان کے زندہ رہنے کو پسند کرے وہ انہی میں شمار ہوگا، اور جو ان میں شمار ہوگا وہ جہنم میں جائے گا۔ اس کے بعد صفوان نے اپنے تمام اونٹ فروخت کر دیے۔ جب ہارون کو اس بات کا علم ہوا اور اس نے سبب دریافت کیا تو انہوں نے یہ کہا، صفوان نے، کہ میں بوڑھا ہو گیا ہوں اور یہ کام اب مجھ سے نہیں ہو سکتا۔ ہارون چونکہ بڑا چالاک آدمی تھا، سمجھ گیا اور کہنے لگا کہ ایسا نہیں ہے، بلکہ تمہیں موسیٰ ابن جعفر علیہ السلام نے منع کر دیا ہے۔ خدا کی قسم، اگر ہمارے تمہارے درمیان اچھے تعلقات نہ ہوتے تو میں تمہیں قتل کر دیتا۔ امام نے عباسی حکومت کا سامنا کرتے ہوئے ایک اور طرز عمل اختیار کیا تھا، اور وہ علی ابن یقطین سے آپ کا تعلق تھا۔ آپ نے ان سے فرمایا کہ وہ عباسی حکومت میں رہیں اور شیعوں کو پریشانیوں سے نجات دلانے کی کوشش کریں۔ علی ابن یقطین کا شمار امام کے خاص اصحاب میں ہوتا تھا، وہ امام کے ممتاز اور پاکیزہ شاگرد تھے، انہوں نے علم امام سے بھرپور استفادہ کیا اور بے شمار احادیث نقل کیں، وہ اپنے زمانے کے دانشوروں میں شمار کیے جاتے تھے، اور انہیں عباسی حکومت میں اثر رسوخ حاصل تھا۔ وہ مہدی عباسی اور ہارون رشید کے دور میں کافی اثر رسوخ کے مالک تھے، اور وہ اس اثر رسوخ کو، اختیارات کو، شیعوں کو فائدہ پہنچانے کے لیے استعمال کرتے۔ جیسا کہ ابھی بیان کیا کہ حکومت کے ساتھ کوئی تعاون نہیں کیا جاتا تھا، امام اور شیعوں کی جانب سے بائیکاٹ تھا، مگر اس کے باوجود امام نے نیک اور قابل افراد کو حکومتی عہدوں پر فائز ہونے سے منع نہیں فرمایا تھا، کیونکہ اس کا ایک فائدہ تو یہ تھا کہ حکومت کے بہت سے معاملات میں یہ لوگ رکاوٹ بن جاتے تھے، اور دوسری جانب عوام الناس اور خاص طور پر شیعوں کے لیے یہ لوگ سائبان کی حیثیت رکھتے تھے۔ علی ابن یقطین نے امام کی حمایت میں ہارون کی وزارت کو قبول کیا اور بعد میں کئی بار استعفیٰ دینا چاہا، لیکن امام نے روک دیا۔ علی ابن یقطین کو اس منصب پر برقرار رکھنے سے امام کا مقصد شیعوں کی جان، مال، حقوق کا تحفظ تھا۔ امام نے ان سے فرمایا کہ تم مجھے ایک چیز کی ضمانت دو، میں تمہیں تین چیزوں کی ضمانت دوں گا۔ علی نے پوچھا، وہ تین چیزیں کیا ہیں؟ امام نے فرمایا، تلوار سے یعنی دشمن کے ہاتھوں قتل نہیں ہوگے، تنگ دست نہیں ہوگے، قیدی نہیں بنو گے، لیکن ایک چیز جس کی تمہیں ضمانت دینا ہے وہ یہ ہے کہ جب بھی ہمارا کوئی شیعہ تم سے رجوع کرے، کوئی ضرورت یا کام کہے، تم اسے انجام دو گے اور اس کے ساتھ عزت و احترام سے پیش آؤ گے۔ علی ابن یقطین نے قبول کیا، اور امام نے ان سے فرمایا کہ تمہارا مقام تمہارے شیعہ بھائیوں کے لیے باعث عزت ہے، شیعوں کو بھی اپنی زندگیاں گزارنے اور اپنے مقدس ہدف تک پہنچنے کے لیے مالی سپورٹ کی ضرورت تھی۔ تاریخ کے مختلف ادوار میں ہمیشہ شیعہ اقتصادی دباؤ کا شکار رہے ہیں۔ تمام حکومتیں شیعوں کو کمزور بنانے کے لیے، شیعوں کی طاقت کو کمزور بنانے کے لیے مختلف طریقوں سے ان پر اقتصادی دباؤ ڈالتی رہی ہیں، جیسا کہ حضرت فاطمۃ الزہرا سلام اللہ علیہا سے فدق اسی مقصد کے تحت چھینا گیا تھا، تاکہ امیر المومنین علیہ السلام اور بنی ہاشم کی اقتصادی حالت کو کمزور کر دیا جائے۔ اس طرح کے بہت نمونے تاریخ میں نظر آتے ہیں۔ منصور دوانقی نے بھی عوام کو اقتصادی دباؤ میں رکھا، ہارون نے بھی یہی کیا، مسلمانوں کے بیت المال پر قبضہ کر کے اسے صرف اپنے اور اپنے ساتھیوں کے عیش و عشرت پر خرچ کر کے شیعوں کو ان کے جائز حقوق سے بھی محروم کر دیا تھا۔ عوام کو اقتصادی دباؤ میں رکھنا، یعنی ان کو غربت و افلاس میں مبتلا کر دینا تاکہ وہ صرف بھوک مٹانے کی فکر میں رہیں اور دیگر مسائل کی طرف توجہ ہی نہ دے سکیں، اور یہ اقتصادی دباؤ شیعوں اور علویوں کے لیے خاص طور پر تھا، کیونکہ یہ لوگ ہمیشہ ظالم خلفاء کے خلاف مقابلہ کرتے رہے۔ علی ابن یقطین نے ہارون کا اعتماد حاصل کیا اور اسلامی وزارت پر فائز ہوئے، اور اس جانب خصوصی توجہ رکھتے کہ اپنے تمام تر اختیارات اور حمایت کو شیعوں کی پشت پناہی میں استعمال کریں، خاص طور پر شیعوں کی مالی تقویت کا خیال رکھتے، اور خمس کی رقم جو کبھی 3 لاکھ درہم تک پہنچ جاتی تھی امام کو پہنچایا کرتے۔ ہم جانتے ہیں کہ خمس در حقیقت اسلامی حکومت کی مالی پشت پناہی ہے۔ علی ابن یقطین ہر سال کچھ افراد کو اپنی نیابت میں خانہ خدا کی زیارت کے لیے روانہ کرتے، اور جانے والے ہر فرد کو 10 سے 20 ہزار درہم عطا کرتے، اور ہر سال جانے والوں کی تعداد کبھی 150، کبھی 250 اور کبھی 350 بھی ہو جایا کرتی تھی۔ علی ابن یقطین کا یہ عمل ان کے ایمان اور تقوی کی علامت ہے۔ ایک مرتبہ انہوں نے امام سے عرض کیا کہ آپ میرے حالات دیکھ رہے ہیں، یعنی کیسی حکومت کے ساتھ ہوں، کس طرح کے لوگوں کے ساتھ اٹھ بیٹھ رہا ہوں۔ امام نے فرمایا، خداوند عالم ستمگروں کے درمیان کچھ محبوب افراد رکھتا ہے جن کے ذریعے اپنے نیک بندوں کی حمایت کرتا ہے، اور تم خدا کے انہی محبوب بندوں میں سے ایک ہو۔ کتنا بلند مقام ہے جناب علی ابن یقطین کا۔ ایک مرتبہ ہارون رشید نے ایک بہت قیمتی کپڑا علی ابن یقطین کو دیا، اور انہوں نے چند دنوں کے بعد وہ کپڑا بہت سے مال کے ساتھ امام کی خدمت میں روانہ کر دیا۔ امام نے مال قبول کیا لیکن کپڑا واپس کر دیا، اور فرمایا کہ اس کی حفاظت کرنا کیونکہ تمہیں اس کی ضرورت پڑے گی۔ علی ابن یقطین نے ایسا ہی کیا۔ کچھ مدت کے بعد وہ اپنے ایک ایسے غلام پر ناراض ہوئے، جو غلام اس بارے میں جانتا تھا کہ علی ابن یقطین امام سے لگاؤ رکھتے ہیں اور ان کو ہدیے بھیجتے ہیں۔ اس غلام نے جا کر ہارون سے علی ابن یقطین کی شکایت کر دی اور کہا کہ وہ ہر سال اپنے مال کا خمس ہدیوں کے ساتھ امام کے پاس بھیجتے ہیں، اور وہ قیمتی کپڑا جو آپ نے انہیں دیا تھا وہ بھی امام کو بھیج دیا ہے۔ ہارون رشید آگ بگولا ہو گیا اور کہا کہ اگر یہ بات سچ نکلی تو انہیں سخت سزا دوں گا۔ علی ابن یقطین کو بلایا گیا اور کہا کہ وہ کپڑا کہاں ہے جو تم کو دیا تھا، اسے فوراً حاضر کرو۔ علی ابن یقطین نے کہا کہ میں نے اسے خوشبو لگا کر صندوق میں رکھا ہوا ہے، اور وہ کپڑا منگوا کے ہارون کے سامنے انہوں نے پیش کر دیا۔ ہارون کا غصہ ٹھنڈا ہو گیا اور کہنے لگا کہ اس کو جہاں سے لایا گیا ہے وہیں رکھ دو، اور تم بے فکر رہو، اب میں تمہارے خلاف کسی کی بات قبول نہیں کروں گا۔ اور ہارون نے اس غلام کو جس نے شکایت کی تھی 1000 تازیانے مارنے کا حکم دیا، جس سے اس غلام کی موت واقع ہو گئی۔ اور علی ابن یقطین پر واضح ہو گیا کہ امام نے وہ کپڑا کیوں واپس کیا تھا۔ اس کے بعد انہوں نے وہ دوبارہ امام کی خدمت میں بھیج دیا۔ ایک مرتبہ علی ابن یقطین نے امام کو خط لکھا اور وضو کے متعلق دریافت کیا۔ امام نے جواب میں یوں حکم فرمایا کہ وضو میں پیروں کے مسح کے بجائے دونوں پیروں کو دھویا کرو۔ علی کو اس بات پہ تعجب ہوا کہ یہ طریقہ مذہب اہل بیت کے خلاف ہے، لیکن اس کے بعد وہ اسی طریقے پر عمل کرتے رہے۔ مخالفین نے ہارون سے کہا کہ علی ابن یقطین شیعہ ہیں، وہ امام کی امامت کے قائل ہیں، हारून ने अपने एक ख़ास आदमी से कहा कि अली के शिया होने के मुतालिक ख़बरें मिल रही हैं। मैं उनकी खिदमत गुजारी में कोई कमी नहीं पाता, कई बार उन्हें आजमाया है, लेकिन उनके शिया होने के बारे में कोई सबूत नहीं मिल सका। हारून को मशवरा दिया गया कि शिया अफराद सुन्नियों से वुजू के मसले में ज़्यादा मुखालफत रखते हैं, आप अली इब्ने यकीन का इस तरह से इम्तिहान लें, और वो समझने भी ना पाएं। हारून को ये बात पसंद आई। कुछ मुद्दत के बाद हारून ने अली इब्ने यकीन को किसी काम से महल में बुलाया। जब वो महल में काम में मसरूफ़ होते तो वुजू और नमाज़ के लिए तन्हा एक हुजरे में चले जाया करते थे। जब उस रोज़ वो नमाज के लिए हुजरे में गए तो हारून ने छुपकर देखना शुरू कर दिया, और उन्होंने इसी तरह वुजू किया जिस तरह इमाम ने हुक्म दिया था, वो तरीक़ा जो मज़हब अहले बैत की मुखालफत में था। हारून ने जब ये देखा तो सामने आ गया और कहने लगा, ऐ अली इब्ने यकीन, जो भी ये कहता है कि तुम शिया हो वो झूठा है। इस तरह अली इब्ने यकीन हारून के शर से महफूज रहे, और इस वाक़े के बाद इमाम ने अली इब्ने यकीन को वुज़ू का वही तरीक़ा तहरीर फरमा दिया जो मज़हब अहले बैत अलैहिस्सलाम का तरीक़ा है। एक और वाक़या मिलता है इमाम के अतात गुजार का, इमाम से मोहब्बत करने वाले गवर्नर का। एक शख्स जो कि शिया थे और उन पर हुकूमत ने बहुत ज़्यादा टैक्स आयद कर दिया था, और अदायगी की सूरत में ही उन्हें छुटकारा मिल सकता था। परेशान थे वो, और इन्हीं दिनों अहवास का गवर्नर माजूल हुआ, उसकी जगह नया गवर्नर आ गया। तो वो शख्स जो परेशान थे वो कहते हैं कि मुझे खौफ हुआ कि नए गवर्नर ने आते ही मुझसे टैक्स का मुतालबा कर दिया तो मेरा क्या बनेगा। लोगों ने उनसे कहा कि घबराओ नहीं, नया गवर्नर बातिन में शिया है, यानी लोग अपने आप को शिया जाहिर नहीं करते थे, तकिये में थे। हालात उस ज़माने के ऐसे नहीं थे कि वो अपने आप को शिया जाहिर कर सकें। बहरहाल वो शख्स कहता है कि मुझ में गवर्नर के पास जाने की हिम्मत तो नहीं हुई, और ये शख्स सफ़र करके मदीने पहुंचा, इमाम की खिदमत में हाजिर होकर अपना सारा मसला बयान किया। इमाम ने गवर्नर के नाम चंद जुमले तहरीर फरमाए। बिस्मिल्लाहिर्रहमानिर्रहीम के बाद तहरीर था, जान लो कि अर्श के नीचे खुदा का एक साया रहमत है, जिसमें उस शख्स को जगह मिलेगी जो अपने भाई के साथ नेकी और एहसान करे, या उसके दुख दर्द को तकलीफ़ को दूर करे, या उसके दिल में खुशी दाखिल करे, और ये तुम्हारा भाई है, वस्सलाम। ये ख़त तहरीर करके इमाम ने उस शख़्स को दे दिया। वो शख़्स ये ख़त लेकर रात के वक्त गवर्नर के मकान पर पहुंचा और खादिम से कहा कि उनको बताओ एक शख़्स हज़रत मूसा इब्ने जाफ़र अलैहिस्सलाम की तरफ़ से आपको मिलने आया है। जब ये ख़बर गवर्नर को मिली तो वो फ़ौरन खुशी में नंगे पांव दरवाज़े पर आ गए। दरवाज़ा खोला और वो शख़्स कहता है कि मेरी पेशानी पे बोसे दिए, गले लगाया, और बार बार इमाम के हालात पूछते, और जब मैं इमाम की सलामती की ख़बर देता तो खुश होते और शुक्र खुदा बजा लाते। मुझे घर के अंदर ले गए, खुद ज़मीन पर बैठे मुझे कुर्सी पे बिठाया और कहा कि आप क्या इमाम की खिदमत अक़दस से होकर आए हैं, क्या आपने इमाम की ज़्यारत की है। मैंने कहा जी हाँ। फिर पूछा आपकी परेशानी क्या है, मैंने अपनी मजबूरी बताई और इमाम का ख़त दिया। जब उनको इमाम का ख़त मिला तो वो खड़े हो गए, ख़त को चूमा, खोल कर आँखों से लगाया और पढ़ा। उसके बाद टैक्स वगैरह से मुताल्लिक रजिस्टर मंगवाया और जो कुछ मेरे नाम था उसे मिटा दिया, मेरा मसला मुकम्मल तौर पर हल कर दिया, और अपना माल और लिबास, दिरहम और दीनार मुझे अता किए, और जो चीज़ मुझे अता करते उसके बाद कहते, भाई क्या मैंने आपको खुश किया है, और मैं जवाब में कहता कि हाँ खुदा की कसम आपने मुझे बहुत खुश किया है। वो शिया कहता है कि एक तो मेरी मुश्किल हल हो चुकी थी, और दूसरा ये कि गवर्नर साहब ने मुझे इमाम की बरकत से माला माल कर दिया था। मैं गवर्नर को दुआएं देता और घर की तरफ वापस आ गया, और अपने दिल में मैंने ये सोचा कि इन्होंने जो एहसान और नेकी मेरे साथ की है, मैं इसका बदला देने की कुदरत तो नहीं रखता, बेहतर है कि मैं सफ़र हज पर जाऊं और उनके लिए दुआ करूं, और अपने मौला की खिदमत में भी शरफ़ याब हूँ और इमाम को इस वाक़े के बारे में बताऊं। और फिर इस शख्स ने ऐसा ही किया। अलमुख्तसर ये कि जब ये इमाम की खिदमत में पहुंचा और वाक़या बयान करना शुरू किया तो कहता है कि मैं बात करता जाता था, ये वाक़या बयान करते हैं कि जब ये गवर्नर के पास गए और किस तरह उस गवर्नर ने इनका ख्याल किया है। जब ये वाक़या बयान करता जाता है तो कहता है कि बार बार इमाम का चेहरा मुबारक खुशी से चमक उठता था, इमाम मुस्कुरा दिए। ये शख्स कहता है कि मैंने अर्ज़ किया, मौला क्या उसके कामों ने यानी गवर्नर के कामों ने आपको मसरूर किया है, खुश किया है? इमाम ने फरमाया, अमीरुल मोमिनीन अलैहिस्सलाम को खुश किया है। खुदा की कसम मेरे जद्दे अमजद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को खुश किया है और बेशक खुदावंदे आलम को खुश किया है। ऐसे होते हैं मासूमीन अलैहिस्सलाम के शिया। यहाँ दो नुकात हैं, एक ये कि जो चाहता है कि मासूमीन को खुश करे, इमाम ज़माना को खुश करे, खुदा को खुश करे, तो उसे चाहिए कि मोमिनीन के साथ हुस्न सलूक करे, उनकी मुश्किलात को हल करे। और दूसरा नुक्ता ये कि जैसा कि रिवायत में बयान हुआ कि वो शिया जिसकी गवर्नर ने मदद की, वो एहसान का बदला देने की कुदरत नहीं रखता था, मगर एहसान शनास था, एहसान को पहचानता था, कदरदान था। उसने अपनी ताकत के मुताबिक नेकी का जवाब नेकी से देने की कोशिश ज़रूर की। जो हमारे साथ नेकी करे, हम उसके एहसान और नेकी का जवाब नेकी से दें, एहसान शनास बने। कॉल और फेल के ज़रिए, दोनों के ज़रिए से शुक्रिया अदा करना चाहिए। इमाम मूसा इब्ने जाफ़र अलैहिस्सलाम का फरमान है कि एहसान और नेकी तौक है उस शख्स की गर्दन में जिसके साथ एहसान किया गया हो, कि जिसे उसकी गर्दन निकाल नहीं सकती, मगर ये कि जिसने एहसान किया उसके साथ एहसान करना या उसका शुक्र अदा करना, यानी जिस शख्स के साथ एहसान किया गया है, ये एहसान उस शख्स की गर्दन में एक तौक की मानिंद है। और ये गर्दन से उस वक्त उतर सकता है कि जिसने एहसान किया था उसके साथ एहसान किया जाए या उसका शुक्र अदा कर दिया जाए।